الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قال الله تعالى في القرآن الكريم والفرقان الحميد يا أيها الذين آمنوا توبوا إلى الله توبة نصوح اللهم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم أولايا صل وسلم دائما أبدا على حبيبك من زانت به الأسر معزز سامعین کرام السلام علیکم ورحمۃ اللہ میں نے آپ کے سامنے قرآن کریم سے جو آیا کریمہ کا حصہ تلاوت کرنے کی سعادت حاصل کی ہے اس میں اللہ رب العالمین نے ارشاد فرمایا ہے یا ایھا الذین آمنوا اے وہ لوگو جو ایمان لائے بندے مومن کو مخاطب فرمایا توبوا الی اللہ اللہ کے سامنے توبہ کرو توبتن نسو سچی اور حقیقی توبہ اور نصیحت سے توبہ پھر یہ آیا کریمہ کا اگلا حصہ آگے چلتا ہے تو میں کوشش کروں گا کہ اس جمعۃ المبارک کے بیان میں یہ آیا کریمہ کی پوری تفسیر عرض کروں اللہ کریم نے احسان فرمایا اپنی عبادت کو پیدا فرمایا انبیاء و رسول وہ مقربین بار الہ جنہیں اللہ رب العالمین نے ہمارے لیے وہ اسباب پہنچانے کا سبب بنایا وہ حقیقتیں اور وہ رہنمائی جو ہمارے لیے ضروری تھی اور جس سطح اور جس حد کی ضروری تھی وہاں تک پہنچانے کے سبب بنایا اپنے کلام سے یعنی کلام ذاتی سے نوازا پسند و ناپسند سے واقفیت عطا فرمائی بہت بڑا احسان ہے اس کا اکثر بات یہ عرض کرتا ہوں کہ ایمان بالغیب میں سب سے بڑا غیب اللہ جل شانہ کی ذات ہے اور اللہ کریم کی ذات لامحدود ہے اس کی تخلیق پھر اس کی تخالیق میں اس کی تخلیق میں اس بشر کا پیدا فرمانا اور اسے اپنی عبادت کو پیدا فرمانا بے شک اس کے اندر وہ حصے موجود ہیں تخلیقی طور پر اس کے وجود میں وہ حصے اور وہ انداز موجود ہیں جو عبادت کے لیے ہیں چونکہ یہ پیدا عبادت کے لیے کیا گیا ہے لیکن یہ مخلوق ہے خالق کی حدود کو یہ نہیں پہنچ سکتی انسان کو عمومی مخلوق سے اللہ کریم نے بہت خوب پیدا فرمایا اور عمومی تخلیقات ہر تخلیق ایک نمونہ ہے پھر اس تمام تخلیق میں اشرف الخلق بنی نوع انسان کو پیدا فرمایا عبادت کو پیدا فرمایا اس عبادت کے اختیار کرنے کے لیے جو جذبات ہیں وہ بھی اس کے نہاں خانے دل میں ہیں پھر یہ جو احسان فرمایا مقربین کو انبیاء رسول کو کلام ذاتی سے ہمیں نوازا یہ ساری وہ عطائیں ہیں جو ہمیں اللہ جل شانہ سے آشنائی کا سبب بنتی ہیں دنیا کی زندگی میں اگر انسان ماض نفسانی خواہشات کی تکمیل کو چلتا ہے تو یہ جو انسان یعنی بہم مل جل کر رہنے والا انسان کا معنی ہے لفظ انسان کا جو معنی یا مفہوم بنتا ہے وہ بہم مل جل کر رہنا جب محض خواہشات نفسانی کی پیروی یہ کرتا ہے تو یہ بہم مل جل کر رہنے تک حصے جو ہیں زندگی کے یہ محال ہو جاتے ہیں زندگی تنگ ہو جاتی ہے اور جس کی مثال آج ہم اپنے معاشروں میں دیکھتے ہیں کہ آبادی کئی گنا بڑھ چکی ہے جہاں چند گھر تھے وہاں سینکڑوں گھر ہو گئے جہاں سینکڑوں گھر تھے وہاں شہر آباد ہو گئے کئی گنا آبادی ہمارے دیکھتے دیکھتے بڑھ گئی لیکن عجیب معاملہ ہے کہ عددی حصہ زائد ہو گیا ہے اور جب کسی سے بات کی جائے اور وہ اپنا نہاں خانہ کھول کر رکھے تو لگتا ہے اس اجتماع میں وہ اکیلا کھڑا ہے इसलिए कि जब ख्वाहिशात नफ्स की मानी जाती हैं तो नफ्स हर बात को वापस अपनी जात पर आकर्षित, यानी जात से ही शुरू होती है बात और वापस जात पर ही आकर ख़त्म होती है। और जब हर कोई माज अपनी पसंद को चल पड़ेगा तो ये मुमकिन नहीं है कि वो जहाँ रह रहा है वहाँ उसका हिस्सा ताल्लुक का या मोहब्बत का ऐसा हो कि उसमें बहम मोहब्बत बढ़े और वो मुआशरा जो है वो तरक्की करे, ये मुमकिन नहीं रहता। ये वो कैफियत है जो जानवरों की, और जानवर भी अपना जो उनका खास कुंभ है उसका ख्याल रखते हैं, और इंसान जब इस तजावज में जाता है तो वो उनसे भी बदतर कैफियत में चला जाता है। इसीलिए आज हम अपने मुसलमान और अपनी आबादियों और अपने माशरों, मुसलमान माशरों में भी ये चीज़ देख रहे हैं कि बेशुमार लोग हैं, किसी का किसी की कोई लिहाज नहीं है, किसी को किसी के होने का कोई फ़ायदा या सुख नहीं है, हर एक अपनी पसंद के लिए, हर एक अपनी चाहत के लिए लड़ झगड़ रहा है, और कोई ये नहीं सोच रहा कि ये जो ज़िंदगी जिसके लम्हात हम बसर कर रहे हैं ये सिर्फ हम ही नहीं हैं, हमसे पहले अल्लाह की बेशुमार मखलूक इस जहान में आई है, हम उसकी तादाद को अददी हिस्सों में गिन नहीं सकते, इतनी मखलूक आई है, अंदाजे हैं, यकीनी बात नहीं की जा सकती, और जाने हमारे बाद कितनी अल्लाह की मखलूक पैदा होगी, इसी मिट्टी से उसने पैदा फरमाया, इसी मिट्टी में वापस खाक होगी वो मखलूक, कितनी कितनी हैसियतों के लोग थे, कितनी कितनी ताकत के लोग थे, कैसे नाजुक मिजाज थे, कैसे सख्त मिजाज थे, जिंदगी का हर पहलू उनमें भी तो होगा, तो वो सारा जिंदगी का हिस्सा गुजर गया है, तो ये कैसे मुमकिन है कि जहां मैं और आप अपनी अपनी पसंद पर लड़ रहे हैं इसको दवाम होगा। ये भी एक जिंदगी का हिस्सा है, जितना अल्लाह ने मुकर्रर फरमाया हर एक ने इसमें से गुजरना है, आखिर ये भी खत्म हो जाएगा, तो वो हिस्से जहां जाना है जिसके लिए पैदा फरमाया गया और जिस रोजे माशर का वादा फरमाया गया और कुरान करीम में बार बार इरशाद फरमाया गया, तंबीह फरमाई गई, और अल्लाह जल्ला शानहू ने अपने अंबिया और रसूल को जो मबूस फरमाया, जो उन्होंने हकायक अता फरमाए, उसका ख्याल नहीं रहा। तो बात जब तौबा की आएगी इस आया करीमा में तो ये वो लफ्ज़ है जो गालिबन रोज हमारी जबान से अदा होता है, अल्लाह करीम माफ़ फरमाए, फलाम गलती हुई मैं तौबा करता हूँ, लेकिन रवश नहीं बदलती। बिल्कुल वो मिसाल जैसे कोई मर्ज लाग हो और जिस चीज का खाना मना हो उसी चीज को मरीज खा रहा हो और तबीयत बिगड़ रही हो और वो डॉक्टर को भी दिखा रहा हो, वो अपने मुआलिज से भी मशवरे ले रहा हो और वो सारी चीज़ें भी उसे बताई जा रही हैं और वो कहे बिल्कुल दुरुस्त है जी, मैं आइंदा ऐसी खुराक या ऐसा खाना नहीं खाऊंगा जो मुजरे सेहत है मेरे लिए, लेकिन वो सुबह शाम वही काम कर रहा है, तो कैसे मुमकिन है कि उसकी सेहत बहाल हो? और अगर यही रवश वो रखेगा तो उसको तो जिंदगी के लाले पड़ जाएंगे, उसके लिए तो खतरा लाख हो जाएगा कि उसकी सेहत तो बीमारी को जा, वो जिंदगी और मौत का मसला उसके सामने आ जाएगा। यही सूरत जब हम अपने मामूलात या अपने अल्फाज में देखते हैं कि बेशुमार अल्फाज हमारे रोज आवाज बुलंद हो रही होती है तौबा के हवाले से, जी अल्लाह करीम माफ़ फरमा दे, हम माशरे के हालात पर गुफ्तगू कर रहे होते हैं तो ये अल्फाज बोल रहे होते हैं, मुल्की सतह पर बात कर रहे होते हैं तो ये बातें बोल रहे होते हैं, किसी की गलती सामने आ जाए तो ये बात कह रहे होते हैं, बेशुमार अंदाज और पहलू हैं जिसके बाद ये हमारे अल्फाज या हमारा ये अंदाज होता है। लेकिन जब बात तौबा की आए और वही अमल अपनी जिंदगी में जारी रहे जिससे तौबा की जा रही है, तो फिर वो तौबा तौबा के मानों को नहीं पाती, फिर वो इलाज नहीं होगा, शफा नहीं होगी, वो मर्ज बढ़ेगा, तकलीफ बढ़ेगी, जिंदगी का इनकता। तो यहां अल्लाह रब्बुल आलमीन ने बंदे मोमिन को मुखातिब फरमाया, देखो उन लोगों को मुखातिब फरमाया जिन्होंने कलमा तौहीद पढ़ा, माना, इकरार किया, ऐलान किया, उन्हें अल्लाह ने फरमाया कि ए वो लोगों जो ईमान लाए हो, तुबू इलल्लाह, अल्लाह जल्ला शानहू के हजूर तौबा करो। अब इंसान कमजोरी में भी खता का पुतला कह दिया जाए या हालात और वाक्यात ख्वाहिशात बेशुमार पहलू आते हैं, लेकिन एक बात बड़ी वाज़ह है, अगर इंसानी कमजोरी ज्यादा हो और जो दीन इस्लाम का बयान है वो कम हो और उस पर अमल पैरा होना मुश्किल हो तो बेशक फिर सजा और सजा न होती। इस सारे हालात इंसानी मिजाज उसकी कुव्वत उसके मुआशरे खैरुल करून की बात हो आज की बात हो बाद की बात हो अल्लाह जल्ला शानुहू की ज़ात अलीम है और वो खूब जानते हैं कि किसी मौके पर भी ऐसा नहीं है कि कमजोरी जो है उसकी तरफ जाना इंसान के लिए जो है ये वो मजबूरी हो कि दीन पर अमल पैरा नहीं हुआ जा सकता और जरूर कमजोरी इख्तियार करना उसकी मजबूरी है। जैसे मसलन दीनी आकाम चूंकि कानून फितरत है और फितरी तकाजों को पूरा फरमाता है, ये हुक्म है कि जो हराम जानवर हैं अगर जिंदगी और मौत का मौका आ जाए तो आप इतनी खुराक हराम जानवर के गोश्त से भी ले सकते हैं जो आपको जिंदगी का सबब बने, उस वक़्त उस इंसान के लिए वो बात वो मौका वो जायज़ है। लेकिन जब हम अपनी तौबा और गलतियों को पसे पुश्त डालते हुए इस बात की तरफ आते हैं ना कि जी मामलात ऐसे हैं या मसाइल ऐसे हैं, तो ये वो ज्यादती है जो गलती के साथ गलती को मजीद ढांपने या तहफ़ देने का सबब है। अगर ये मुमकिन हो ऐसा न होता कि दीन इस्लाम पर अमल पैरा किसी सूरत में न हो सकता तो इस सूरत की तरह छूट जरूर इरशाद फरमा गई, और अगर तौबा का इरशाद फरमाया जा रहा है और अल्लाह जल्ला शानहू की रू बरू तौबा, तो जब बात आती है ना अपने अल्लाह के सामने तूबू इलल्लाह तौबतन नसूह, अपने अल्लाह के सामने तौबा और वो तौबा जो हकीकी हो, तो दो सूरत है, एक जो अमल कर रहे हो अल्लाह ने मेहरबानी फरमाई साहिब ईमान को मजीद रियायत अता फरमाई कि जो तू कर रहा है उसके सामने जब बात आएगी तो इसका मतलब है जो कर रहा है वो भी देख रहा है वो शाहिद है वो जानता है उसके सामने तू कर रहा है वो तुम्हें माफ फरमा रहा है, तौबा इख्तियार कर उसके अंदर वो इखलास हो कि आइंदा ना कर। जब तौबा की जाती है और किसी चीज से रोकने के लिए बात आती है तो इसलिए हम बात करते हुए कहते हैं कि आइंदा हम कसम खाते हैं कि ये ऐसी गलती नहीं करेंगे, तो इस पर भी उलमा फरमाते हैं कि ऐसी बात न की जाए, अल्लाह से न करने की तौफीक मांगी जाए और मुसम्मम इरादा किया जाए, अल्लाह ना करे अल्लाह ना करे उस मुसम्मम इरादे के बावजूद फिर को खता हो गई या वही गलती दोहरा दी गई, फिर तौफीक नसीब हो फिर तौबा कर लें, ये और सूरत है। लेकिन इस सूरत का इख्तियार करना कि गलती मुतवातर किए जा रहे हैं और दिल में चोर है, कह माफी कर रहा हूं दिल में चोर है ख्वाहिश अभी है, और मैंने ये अपनी मुख्तलिफ जिंदगी की सूरतों में देखा है लोगों की गुफ्तगू में सुना है इसी जिंदगी का हिस्से से हम भी गुजर रहे हैं सारे में देखा है, इबादत से भागने के लिए बेशुमार तकालीफ का बयान आता है, और जिस वक्त आप फर्ज करें फजर की नमाज ही ले लें, फजर की नमाज बाकी जो नमाज की अदायगी ईशा और फजर की ये वो जो हिस्से हैं जो थोड़ा ज्यादा जिसके लिए मुजाहदा दरकार होता है, ईशा से फजर का थोड़ा और ज्यादा होता है। अब जब ये कहा जाता है ना कि मुझे जाग नहीं आती, मैं बड़ी कोशिश करता हूँ कि नमाज जो है वो पंजगाना आता हो और मैं कोशिश करता हूँ दिल करता है तहज्जुद भी पढ़ूँ दिल करता है सुबह शाम जिक्र भी करूँ, आप यकीन माने साहिब कलाम छोड़ दे किसी को कलाम बता ये सब बताना, उस वक़्त अपने यहाँ खाना दिल में देख ले टटोल ले चोर होगा, अगर वो चोर दिल में ना हो यकीन माने ये वजूद खुद सोए बंदे को उठाकर बैठा देता है कि मियाँ उठ नमाज पढ़, जब वो अंदर नया खान है दिल में चोर होता है ना, कहा कुछ जा रहा होता है और सोचा कुछ जा रहा होता है, तब फिर जाग नहीं आती बंदा सोता रहता। तो जब बात तौबा की और उसके सामने तौबा की आएगी तो वो जानता भी है शायद भी है और ये सारा कुछ जो किया जा रहा है उसी के हजूर जा पेश होना है और इसका हिसाब देना है, उससे पहले ये तौबा नसीब हो जाए, और जब तौबा की जाए तो वो हकीकी और सच्चे दिल से हो। तो जब सच्चे दिल से तौबा की जाती है, उसमें कोई लचक या कोई लगजश नहीं होती, कोई कमी बेशी नहीं होती, तो अल्लाह रब्बुल आलमीन भी हिफाजत अता फरमाते हैं, फिर हिफाजत इलाहिया नसीब होती है। चूंकि मासूम अनिल खता सिर्फ अंबिया और रसूल है, बाकी अल्लाह रब्बुल आलमीन मेहरबानी फरमाए, एहसान फरमाए और उसके हजूर ये कैफियत नसीब हो, तो हिफाजत की सूरत नसीब हो जाती है कि बंदे को अल्लाह जल्ला शानू महफूज फरमाते हैं, उसे हिफाजत नसीब हो जाती है। और हिफाजत इलाहिया नसीब हो तो इससे बड़ा और क्या किसी को दरकार है, अल्लाह जल्ला शानू की तरफ रजू नसीब हो जाए। जिक्र के मामलात पर बात होती है, कशफ पर बात होती है, इनके शफात के हवाले से लोग सवाल करते हैं, इतराज़ करते हैं, समझने की कोशिश करते हैं, बेशुमार पहलुआ, लेकिन एक सूरत बंदे को हजूर हक की कैफियत नसीब हो जाए तो यकीन माने ये दुनिया की हयात जो है ये बेमानी हो जाती है। उसे कोई एहसास दुनिया की सर्दी गर्मी का नहीं रहता। जो कैफियत मैयत ज़ाती बारी ताला की है उसमें ऐसा मगन हो जाता है, और जब इस कैफियत की सूरत में से बंदा गुजरता है तो फिर समझ आती है कि अहले बरज़ख जिन पर अल्लाह का इनाम है, जिन्हें अल्लाह जल्ला शानू ने मेहरबानी फरमाई और अल्लाह के इनाम में उनकी हयात बरज़ख किया है, तो जब वहाँ की बात को आती है या वहाँ की कोई कलाम की या मौजू ऐसा छिड़ता है तो समझ आती है कि वो क्यों महव हैं एक ख़ास कैफियत में, कोई सरोकार नहीं है उन्हें सवाल व जवाब से। इसीलिए हज़रत रहमतुल्लाह अलैह मना फरमाया करते थे कि मामूलात ज़िंदगी और दुनियावी मामूलात के लिए साहिब कशफ न बैठा करें कि जी मैं हज़रत से ये पूछ दूँ, मैं फ़लाँ बुज़ुर्ग से ये पूछ दूँ, इस मसले में ये रहना, वो एक मगन होते हैं अपनी एक कैफियत में। तो समझ आती है कि ये कैफियत ही ऐसी है बेनियाज कर देती है हर चीज़ से, अल्लाह जल्ला शानू का कुर्ब वो महसूस हो तो फिर बाकी किसी चीज़ का कोई एहसास रहता नहीं है। वो इतना कीमती और इतना महबूब हिस्सा है। अल्लाह करीम हमें वो सच्ची तौबा अता फरमाए, वो सच्ची तौबा करने की तौफीक अता फरमाए कि जो हमें ये कैफियत इस हयात में नसीब हो, और ये कैफियत इस हयात से जिसकी इब्तिदा हो वो अब्दालबाद जिंदगियों तक, अल्लाह करीम उसका तसलसल अता फरमाए। फिर इससे आगे इरशाद फरमाया, असा रब्बुकुम अन युकफ्फिरा अनकुम सय्यातिकुम व युदखिलकुम जन्नातिन तजरी मिन तहतिहल अनहार। फरमाया उम्मीद है कि तुम्हारे परवरदगार तुमसे तुम्हारे गुनाह माफ फरमा देंगे और तुमको ऐसे बागों में दाखिल फरमाएंगे जिनके ताबे नहरें जारी हैं। यहाँ फिर जो बात की जाती है कि अल्लाह करीम खुद मुखातिब फरमा रहे हैं, कितना करम और एहसान फरमा रहे हैं तौबा करो और जो दिल में चोर रखा हो उसको भी निकाल लो। फरमाया अल्लाह करीम उम्मीद है तुम्हें माफ़ फरमा दें। यहाँ एक बात या एक नुक्ता समझने की ज़रूरत जो है वो ये है कि वो मालिक कुल कायनात है, वो खालिक और मालिक वो है, हम मखलूक हैं। ये नहीं है कि मैं खड़ा हो गया हूं, मैंने हुक्म अदूली की और मैं कहूं मुझे माफ कर दो तो वो पाबंद है, पाबंदी वहां नहीं है। मैं मखलूक हूं, हदूदो कयूद मेरे लिए हैं, वो रब्बुल आलमीन है, वो हर चीज का मालिक है, उसकी रजा और उसकी मर्जी जिस लम्हे जो चाहे, वो हमारे अल्फाज या हमारी बातों का पाबंद नहीं है। जैसे हम अल्लाह के हजूर दुआ कर रहे होते हैं मामूलात के लिए कि ये मामला ऐसा हो जाए या ये मामले का जो हालात हैं आज के ये वैसे हो जाएं, ये हमें सबब के तौर पर अल्लाह करीम ने दुआ करने का फरमाया, दुआ उसके हजूर की जाए ये उसे पसंद है। लेकिन दुआ दुआ होती है, इस्तदा होती है, दरख्वास्त होती है, हुक्म नहीं होता कि ऐसा ही हो। इसी तरह जब बात तौबा की आ रही है तो जब वो उसकी शान करीमी खुद बता रहा है, खुद बयान फरमा रहा है, खुद रहनुमाई फरमा रहा है, जो कमी बेशी तेरी है उससे तौबा कर, सच्चे दिल से तौबा कर, उम्मीद है वो तुझे माफ़ फरमा देगा, तो यकीनन अल्लाह जल्लो शानहू माफ़ फरमा देंगे। खुद रहनुमाई फरमा रहे हैं, एक एक चीज़ की निशानदेही कर रहे हैं कि तौबा توبہ کا لفظ تو کہتا ہے، اسے نیا خانے دل سے کہ، وہ تجھے معاف فرمائے گا، تو وہ معاف فرمانے والی اس کی ذات ہے، وہ غفور الرحیم ہے، وہ معاف فرما دے گا. لیکن یہ صورت ایسی نہیں ہے کہ میں نے بات عرض کر دی کہ یا اللہ یہ مجھے مل جائے تو وہ مجھے مل جائے، یا اللہ میں نے یہ غلطی کی مجھے غلطی کی معافی دے دے، کہ وہ میرے الفاظ کا پابند نہیں ہے، وہ قادر مطلق ہے. لیکن اس نے ہمیں رعایت عطا فرمائی، یہ اس کا احسان ہے کہ اللہ جل شانہ یہ مہربانی فرما دے کہ بندگی کا جو رشتہ ہے اس کی حدود بھی سمجھ آ جائیں، اس کے قاعدے اور قوانین بھی سمجھ آ جائیں، یہ بھی اس کا بہت بڑا احسان ہوتا ہے. اور فرمایا نہ صرف معاف نہیں، نہ صرف معافی نصیب ہوگی، بلکہ وہ حیات جو ابدی ہے اس میں ایسی جگہ پر آپ کو رہائش نصیب ہوگی جہاں جو جن کے تابع نہریں ہوں گی. اس کی تفسیر جب حضرت فرماتے ہیں، وہ فرماتے ہیں کہ دنیا میں باغات وہاں لگائے جاتے ہیں جہاں پانی ہو، پودے کی مجبوری ہے کہ وہ پانی تک اس کو رسائی ہو. لیکن اہل جنت کے لیے جب بات کی جاتی ہے، اور جنت کے باغوں میں جس میں فرمایا کہ ایسے باغوں میں داخل فرمائیں گے کہ جن کے تابع نہریں جاری ہیں، تو اس سے مراد یہ ہے کہ جہاں جنتی درخت یا باغ لگانا چاہے گا پانی کے ذمے ہوگا وہاں پہنچنا. یعنی یہ جو سبب دنیا کی زندگی میں ضروری ہے وہاں یہ مجبوری نہیں ہوگی، وہاں اللہ کریم کا احسان ہوگا کہ اہل جنت جو چاہیں گے ان کی چاہت کے مطابق وہ معاملات اس طرح ہوتے چلے جائیں گے. اور جب اس چاہت کو یا اس پسند کو ہم آج اپنی اس حصے سے موازنہ کرتے ہیں تو پھر بھٹکنے کا خدشہ ہوتا ہے، چونکہ آج ہم دار العمل میں ہیں، دار الاسباب میں ہیں، دار الابتلاء میں اور امتحان گاہ میں بیٹھے ہوئے، نتائج کے بعد جو صورت ہے اس کو اور آج کو ملانا یہ درست نہیں ہے. یہ عالم آب و گل جو ہے یہ سبب سے ہے، یہاں سبب اختیار کرنا پڑتا ہے. جب بات وہاں کی آئے گی جہاں اللہ جل شانہ کہ وہ لوگ جن پر وہ راضی ہوگا ان کی رہائشوں کی بات آئے گی، ان کے باغات کی بات آئے گی، ان کے محلات کی بات آئے گی، تو وہ خواہشات اور ان خواہشات کی تکمیل کا انداز یہ نہیں جو اس دنیا سے ہے. لیکن مشابہت کئی جگہ قرآن کریم میں بیان فرمائی گئی ہے کہ کوئی پھل کھاتے ہوئے بھی جب بات ہوگی تو وہ کہیں گے ایسا پھل تو ہم نے پہلے کھایا تھا، لیکن جب اسے کھائیں گے تو سمجھ آئے گی کہ ایسی لذت تو پہلے کبھی نہ پائی تھی. دنیا کا اصول ہے کہ آپ کوئی پھل بھی اگر کھائیں یا کوئی کھانا کھائیں جو آپ کو پسند ہے یا جو بہت مزیدار ہے، تو وہ پہلا نوالا جو ہے اس کا جو ٹیسٹ ہے یا اس کا جو مزیدار ہونا ہے یا محسوس ہونا ہے، دوسرا جو ہے وہ اس سے کم ہوگا. پھر جوں جوں قریب ہوگا کہ آپ کا پیٹ بھر جائے، پھر وہی خوراک آپ نہیں کھا سکتے، نہ اس کا ذائقہ وہ اس طرح محسوس ہوگا، نہ دل چاہ رہا ہوگا، نہ طبیعت وہ چاہ رہی ہوگی. لیکن جب بات اہل جنت اور ان باغات کی آئے گی تو وہاں جو پہلا نوالہ لیا جائے گا وہ بہت خوب ہوگا، لیکن دوسرا جو ہے وہ اس سے اور زیادہ خوب تر ہوگا. تو جو چاہتے بھی ہوں گی، اب جسے اللہ نے احسان فرمایا اس کی چاہتے اللہ کی پسند سے باہر ہوں گی. تو فرمایا نا کل کہ اس میں بیان میں، میں جس آیت پر کر رہا تھا تربیتی پیریڈ میں، کہ تو اللہ سے وہ اللہ سے راضی اور اللہ ان سے راضی. جسے اللہ کی رضا میں اپنی رضا کے ڈھل جانے کا انعام نصیب ہو جائے، اس کی سوچوں کو یہاں کی سوچوں سے موازنہ کرنا درست ہے ہی نہیں. تو بات جب وہاں کی آئے تو ایک صورت اور بھی جو ہے وہ جو بیان کی جا رہی ہے اسی آیا کریمہ میں، کہ یہ اورزات ساتھ نہیں ہوں گے، یہ تنگی اور تکلیف ساتھ نہیں ہوگی. یعنی جہاں اہل جنہ جو ہیں وہ کوئی حصہ پسند فرمائیں گے، تو جو ضروریات اس کے متعلق ہیں ان ضروریات نے از خود وہاں پہنچنا ہے. دنیا میں پانی تمام مخلوق کی حیات کا سبب ہے، اس عالم خلق میں پانی کی جو حیثیت ہے وہ بہت بڑی ہے. اور جب یہاں کوئی پودا یا یہاں کوئی باغ لگایا جاتا ہے تو پہلے ڈھونڈا جاتا ہے کہ یہاں پانی ہے और अगर जहाँ पानी नहीं है या जगह ऐसी है कि जरखेज़ है तो पानी लाया जा सकता है। ये सारे असबाब देख कर फिर बाग लगाए जाते हैं या कोई पौधा लगाया जाता है। वहाँ ऐसी बात नहीं है कि अल्लाह का इनाम होगा अहले जन्नत पर कि जहाँ वो बागात चाहेंगे पानी वहाँ जाएगा। और जब कुरान करीम की इसके तहत बात आएगी तो अमूमी तर्जमा कर दिया जाता है कि जिनके नीचे नहरें बह रही होंगी। नीचे नहरें जब बात की जाती है तो एक बात जो अमूमी समझी जाती है वो ये समझी जाती है कि शायद सतह ज़मीन है और उसके नीचे पानी की नहरें चल रही होंगी। हजरत ने जो यहाँ इरशाद फरमाया ना कि उनके तहत, तो बात बड़ी वाज़े हो जाती है कि उस तहत से मुराद यह है कि जहाँ जन्नती बाग लगाना चाहेगा तो तहत के नहर से मुराद पानी का वहां पहुंचना पानी के जिम्मे है। ये अल्लाह का इनाम है। यौम ला युख़्ज़िल्लाहु नबिय्या वल्लज़ीना आमनू मअह, फरमाया उस दिन अल्लाह पैगंबर को और जो उनके साथ ईमान लाए हैं उनको रुसवा नहीं फरमाएंगे। शान रिसालत हमारा ईमान भी है, कुरान सुन्नत और हदीस से हम समझते भी हैं। मैं नहीं समझता कि उसका इदराक हमें हासिल हो। इसीलिए अक्सर ये भी अर्ज कर देता हूँ कि हमें अंदाज़ा ही नहीं है कि उम्मत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का फ़र्द होना कितना बड़ा एहसान है अल्लाह का। और जितना बड़ा ये एहसान है अगर तजावज़ होगा हयात में उतना बड़ा ये फिर सवाल भी होगा कि कितना एहसान फरमाया उसने अपने हबीब को मबूस फरमा। तुम्हें कलाम ज़ाती से नवाजा, अपने हबीब सल्लल्लाहु अलैहि वसल्लम को तेरे लिए मबूस फरमा, फिर इस बेसत इस करम और इस अल्लाह के एहसान के बाद तूने क्या ज़िंदगी इख्तियार की, ये बहुत बड़ा सवाल हो जाएगा। और फिर शान रसालत पर बात होती है बाम हमारी गुफ्तगू और इजहार मोहब्बत में भी तजावज़ हो जाता है और इंतजार जो इजहार मोहब्बत के अंदाज हैं उनमें भी 100 ऐसी बातें आ जाती हैं कि अगर उन्हें फिका पर तहकीक किया जाए तो वो तजावज़ की सूरत में आ जाएंगी। यहाँ जो बात है कि अल्लाह जल्ला शानहू अपने पैगम्बर को उस दिन रसवा नहीं फरमाएंगे, यानि जो शान पैगम्बर अलैहिस्सलाम की होगी वो ऐसी होगी कि दीदनी होगी। आज मोतरिज दिल में तो मानते हों, जैसे अबू जहल ने हाथ में कंकरियां रख कर सवाल किया और जवाब में कंकरियों ने कलमा तैयबा पढ़ा और शहादत दी, तो बान तो उसका नया खाना दिल भी रहा था लेकिन जबान वो उसका साथ नहीं दे रही थी। शिद्दत थी मुखालफत की, शिद्दत थी अपनी अना की, अना परस्ती थी जो हक नहीं मानना चाह रहा था, अपनी जात और अपनी बढ़ाई से नहीं निकलना चाहता था। उस रोज वो सारे जो नया खाने दिल में तो जानते थे लेकिन जबान पर नहीं लाते थे, उस दिन हर एक इकरार कर रहा होगा शान रसालत का। वो अल्लाह जल्ला शानहू वो शान अता फरमाएंगे अपने अंबिया और रसुल को, दीदनी होगी मखलूक देखेगी कि इंदल्ला इन हस्तियों का मकाम क्या है, कैसे अनवारात के मीनार होंगे जिन पर ये मुकर्रबीन बारेला जलवा फरोज होंगे। फरमाया फकत यही इनाम नहीं है जो उनके साथ ईमान लाए हैं उनको भी रसवा नहीं फरमाएंगे। सबसे पहला हिस्सा गैर अम्बिया में जो कुर्ब इलाही की बुलंदी का आता है वो सहाबा कराम रिज़वानुल्लाह अलैहिम अजमईन की हस्तियों का आता है। वो हस्तियां हैं जिन्हें अल्लाह करीम ने मखसूस फरमाया, जिन्हें अल्लाह जल्ला शानहू ने चुना अपने हबीब सल्लल्लाहु अलैहि वसल्लम के खुदाम के तौर पर, और वो हस्तियां हैं जिन्हें मैयत रिसालत रूबरू नसीब। और ये अल्लाह का बहुत बड़ा एहसान है उन हस्तियों पर और उन पर करम है। और जब ये बात बयान की जाती है तो बेशक ख्याल और गुमान आता है कि कितना बड़ा एहसान है अल्लाह, लेकिन अल्लाह जल्ला शानहू ने ही जो उन्हें हौसले अता फरमाए हैं। जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने दुनिया से पर्दा फरमाया तो वो लोग जिनकी सुबह शाम आपकी ज़ात से होती थी, आपके कलाम से होती थी, आपके दीदार से होती थी, हर सवाल के लिए लेकर आपसे जवाब आकर उन्हें नसीब होता था, उन हस्तियों को وصال نبی صلی اللہ علیہ وسلم کا جو امتحان آیا یہ بھی انہی کے حوصلے ہیں, اور اللہ نے انہی کو حوصلے عطا فرمائے کہ جو اسے برداشت کر سکے. بہت مشکل ہے کہ زندگی کی صبح و شام جس ہستی سے ہو رہی ہو اور جس پر ماں باپ اولاد قربان ہو, ذات قربان ہو, اور پتہ چلے وہ ہستی دنیا سے پردہ فرما گئے, بہت مشکل. نہ کوئی الفاظ ہیں, نہ واضح نے کوئی لفظ دیا ہے, نہ یہ بیان کیا جا سکتا ہے. اس میں سے جو گزرا ہے اس کو نہ بیان کر سکتا ہے, نہ اس کے بیان کو کوئی سمجھ سکتا ہے. لیکن اللہ جل شانہ کا احسان ان ہستیوں پر, پھر خیر القرون کے تینوں حصے, پھر جب بات آتی ہے کہ جو ان کے ساتھ ایمان لائے ان کو رسوا نہیں کریں گے, میت رسالت کی, تو میت رسالت کی جب بات آئے گی تو بندے مومن کے کامل ایمان ہونے کی جو شرائط ہیں ان میں نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ وہ جسے اپنے ماں باپ, اپنی اولاد, ذات, مال و دولت سب سے بڑھ کر عزیز نبی کریم صلی اللہ علیہ وسلم کی ذات نہ ہوگی اس کا ایمان کامل نہیں ہوگا. اور اس حدیث مبارکہ کے لیے ارشاد جو کیا گیا یہ ماض خیر القرون پر محیط نہیں ہے, یہ قیامت تک کے آنے والے تمام مسلمانوں کے کامل ایمان کا پیمانہ ہے. اور جب یہ پیمانہ ارشاد فرمایا اور اس پیمانے میں مجھ جیسے کمزور لوگ بھی ہیں تو سمجھ آتی ہے کہ اللہ ایمان سے لے جائے تو یہ حصے نصیب ہوں گے اس کے کرم اور احسان سے کہ وہ لوگ جو ان کے ساتھ ایمان لائے. تو یہ بات صرف وہاں تک نہیں رکے گی, ہاں یہ بات الگ ہے کس کی حیثیت کیا ہے, کس پر اللہ جل شانہ کی رضا کیا ہے, کس کو کس انعام اور کس حیثیت سے نوازا ہے, یہ بات اپنی اپنی ہے. جیسے قرآن کریم فرماتا ہے نا کہ اللہ ولی الذین آمنوا, درجہ ولایت ہر صاحب ایمان کو نصیب ہے, ہر کلمہ پڑھنے والا ولی اللہ ہے. کس درجے کا ہے یہ الگ بات ہے. اسی طرح جب ایمان والوں کی اور میت محمد رسول اللہ صلی اللہ علیہ وسلم کی بات آئے گی تو کس پر کتنا اللہ کا احسان ہے, کتنی طلب ہے, کتنی محبت ہے, یہ باتیں الگ ہیں. لیکن صاحب ایمان کی صورت میں امت محمد الرسول اللہ صلی اللہ علیہ وسلم داخل ہو جائے گی, اور اس امت کو وہ فرما رہا ہے کہ اسے اس روز رسوا نہیں ہونے دے گا. اب پہلا حصہ کو دیکھ لیں کہ بات جب توبہ کی آئی اور اخلاص سے آئی, خلوص دل درکار ہے, خالص نیت درکار ہے کہ جس چیز سے روکا گیا ہے اس چیز سے رکا جائے, جس کام کے اختیار کرنے کا حکم دیا گیا ہے اسے اختیار کیا جائے. وہ فرماتا ہے جس روز ہر کوئی کانپ رہا ہوگا اس روز وہ تمہیں رسوا نہیں ہونے دے گا. مدینہ منورہ میں جب ہجرت فرما کر نبی کریم صلی اللہ علیہ وسلم تشریف لے گئے تو مسجد نبوی کی تعمیر ہوئی, گارے مٹی سے تعمیر کی گئی, کھجور کے پتے اور ان سے فرش اور ان سے چھت ڈالی گئی, اور صورت ایسی تھی کہ اگر بارش ہو تو پانی ٹپکتا تھا اور جو نیچے صفیں بنا کر بچھائی گئی تھیں ان سے بھی مٹی جو ہے وہ اوپر آ جاتی کہ اگر وہاں سجدہ کیا جائے یا رکوع سجود کیے جائیں تو وہ مٹی جو ہے وہ پیشانی تک آ کر لگتی تھی. تو وہاں پر بیان کے لیے جو پہلا ممبر جو لگایا گیا وہ ایک خشک لکڑ تھی, ہنانا جس کا نام رکھا گیا, کھجور کی, اس تنے کو پیوست کیا گیا جس کے ساتھ نبی کریم صلی اللہ علیہ وسلم ٹیک لگا کر بیان فرمایا کرتے تھے, ارشاد فرمایا کرتے. بعد میں پھر ممبر جو ہے یہ لایا گیا اور اس کے لیے بھی کچھ صحابہ کرام رضوان اللہ علیہ اجمعین کے ہستیاں کسی باہر دوسرے ملک میں تشریف لے گئے اور وہاں پر کلام کرنے والوں کے لیے مختلف نشستیں دیکھی جن میں سے انہوں نے یہ دیکھی, اور نبی کریم صلی اللہ علیہ وسلم کو یہ بات عرض کی گئی تو آپ نے پسند فرمایا. اب جب آپ تشریف لے جاتے تو اس جو درخت خشک تنا پیوست تھا مسجد نبوی میں جس کا نام ہنانا ہے, آپ اس سے پشت مبارک ٹیک کر بیان فرمایا کرتے تھے, اس سے سہارا لے کر بیان فرمایا. جس روز ممبر رسول مسجد نبوی میں رکھا گیا اور آپ صلی اللہ علیہ وسلم نے اس درخت کے بجائے اس منبر پر جا کر تشریف رکھی تو آپ نے جو بیان فرمایا تو چلا اٹھا وہ درخت، پوری مسجد نے شہادت دی جیسے کوئی بڑا درد سے چیخ اٹھا اور بلک اٹھا ہو، اس درد سے وہ چیخ اٹھا. کیا تھا؟ اسے نبی کریم صلی اللہ علیہ وسلم کے وجود مبارک نے جو مس کیا. لکڑ وہ جو خشک ہے جس کی جڑیں نہیں ہیں، جو سبز نہیں ہے، اس خشک لکڑ جس کی حیات کے آثار نہیں ہیں اسے مس ہونا نصیب ہوا. محمد الرسول اللہ صلی اللہ علیہ وسلم کے وجود پاک سے اس میں تڑپ اور نہاں خانہ دل میں عشق اس درجے کا اٹھا کہ وہ چیخ اٹھا اور اس کی چیخ اس کی زبان اور کوئی نہیں سن سکتا، ہر مخلوق کی اپنی زبان ہے، مخلوق خدا نے سنا کہ وہ چیخ رہا. اور نبی کریم صلی اللہ علیہ وسلم نے شفقت فرمائی، منبر سے آپ اترے، واپس جا کر اسے دلاسا دیا اور فرماتے ہیں جیسے بلک بلک کر بچے خاموش ہوتے ہیں اس طرح وہ درخت حنانا جو ہے وہ خاموش ہو. اور اس سے بارے میں جو ملتا ہے وہ یہ ہے کہ اسے جنت میں لگا دیا جائے. خشک لکڑ اپنی جڑیں کھو چکی، اپنا سبز ہونا کھو چکی، اسے مائیت محمد الرسول اللہ صلی اللہ علیہ وسلم نصیب ہوئی، اس کے اندر نیا خانے تک کیسا درد جاگ اٹھا کہ اس کی چیخیں اپنی ذات کی مخلوق تک محدود نہیں، مخلوق خدا نے سماعت کی اور اللہ نے اسے وہ انعام بخشا کہ وہ وہاں ان باغوں میں جا کر لگے گی جن کے تحت نہریں ہیں، جو پانی وہاں چلتا جائے گا اس خوشے تک پہنچنے کی. تو بندے مومن کو مخاطب فرمائے توبہ کر اور سچی توبہ کر، اور تو امت محمد رسول اللہ صلی اللہ علیہ وسلم کا فرد ہے. جہاں وہ اپنے انبیاء اور رسول کو رسوا نہیں ہونے دے گا، اپنے پیغمبر علیہ الصلوۃ والسلام کو رسوا ہونے نہیں دے گا، فرمایا انہیں بھی رسوا نہیں ہونے دوں گا جو آپ کے ساتھ ایمان لائے. اب ساتھ ایمان لانے کی شرائط قرآن و حدیث میں موجود ہیں، فقہ موجود ہے. ساتھ اس وقت میں پیدا ہونے والوں نے اور جنہیں نسبی تعلق تھا، جب انہوں نے بھی ایمانی تعلق اختیار نہیں کیا تو انہیں بھی اس سے نصیب نہیں ہوئے. غزوہ بدر کے دوسرے روز کفار بدر کو جہاں جس گڑھے میں دفنایا گیا تھا وہاں کھڑا ہو کر نبی کریم صلی اللہ علیہ وسلم کا ارشاد ملتا ہے کہ سناؤ، کیا تم نے اللہ کا وعدہ سچ پایا کہ نہیں پایا؟ جو تمہیں ڈرایا جاتا تھا عذاب سے، جو تمہیں ڈرایا جاتا تھا سزا سے، جو تمہیں منع کیا جاتا تھا شرک سے، جو تمہیں روکا جاتا تھا کفر سے، اور ان نتائج سے جو مطلع کیا جاتا تھا، آج وہ سارے نتائج دیکھ رہے ہو یا نہیں دیکھ رہے؟ تو کیا وہ لوگ نہیں تھے جو مکہ میں اس زمانے میں پیدا ہوئے؟ کیا نسبی انداز سے ان کو کہیں نہ کہیں کسی نہ کسی پہلو سے کوئی رشتہ نہیں ملتا تھا؟ نسبی تعلق بھی تب مقدم ہے کہ جب ایمانی تعلق نصیب ہو. اور اللہ احسان فرمائے کہ امت محمد رسول اللہ صلی اللہ علیہ وسلم کا فرد ہو، اور وہ بشر جسے اللہ نے اپنی عبادت کو پیدا فرمایا، وہ اس کی مخلوق جس کو وہ مخاطب فرما رہا ہے، درختوں اور ٹہنیوں کو مخاطب نہیں فرما رہا، مجھے اور آپ کو مخاطب فرما رہا ہے، اور اس کے حبیب سے جسے مائیت خشک لکڑ کے تنے کو نصیب ہوئی، اس کے اندر محبت کی ایسی حیات جو ہے وہ پنپ اٹھی کہ وہ چیخ اٹھا. جب ہمیں وہ حقیقی مائیت محمد رسول اللہ صلی اللہ علیہ وسلم کا ادراک ہو اور حقیقی معنوں میں تباہ نصیب ہو تو اس پر اللہ کی کتنی رضا ہوگی. بات سمجھ آتی ہے نا کہ اپنے پیغمبر علیہ الصلوۃ والسلام کو اس روز رسوا نہیں ہونے دے گا اور ان لوگوں کو بھی رسوائی نہیں ہوگی جو آپ صلی اللہ علیہ وسلم کا اتباع کریں گے، جو صاحب ایمان ہوں گے، جو ان حدودوں کا یود کی پابندی کریں گے جنہیں مقرر خود اللہ رب العالمین نے فرمایا. والذین آمنوا، اور وہ لوگ جو آپ کے ساتھ ایمان لائے، اگلے حصے میں فرمایا نورہم یسع بین ایدیہم وبایمانہم یقولون ربنا اتمم لنا نورنا واغفر لنا. فرمایا کہ رسوائی سے آگے بات انعام کی کہ رسوا نہیں فرمائیں گے ان کی صورت کیا ہوگی، فرمایا بلکہ ان کا نور ان کے آگے اور ان کی داہنی طرف چل رہا ہوگا. یعنی اتباع جو ہے پیغمبر علیہ الصلوۃ والسلام کا وہ اتنا نورانی ہے کہ وہ کیفیت نور کی صورت میں اس دن روشن ہوگی اور ان کے سامنے بھی ہوگی اور دائیں طرف بھی. اس پر جب علماء بحث فرماتے ہیں تو فرماتے ہیں جب سامنے کی روشنی کی بات آتی ہے تو یہ بات ایمان کی ہے. آمنو تک کے جو حصے ہیں اخلاص کے جو نصیب ہوں گے، جو مضبوط عقائد رکھتا ہے، جس کے مضبوط اور صالح ایمان کے حصے ہیں، اس کی جو روشنی نصیب ہوگی وہ سامنے ہوگی. فرمایا جو دائیں طرف ہے، اس پر بحث فرماتے ہیں، عمل صالح کی بات آ جائے گی. جو معاملات اختیار کرے گا، جو عمل اختیار کرے گا، جو آگے عبادات اختیار کرے گا، انہیں جہاں جہاں جو جو شرف قبولیت نصیب ہوگی، ان کا نور ان کے بائیں طرف ہوگا. اور یہ وہ لمحہ ہے کہ جس گھٹا ٹوپ اندھیرے میں پل سرات سے گزرنا ہے، اس اندھیرے میں سمجھ آئے گی کہ یہ روشنی جو ہے، یہ نور جو ہے، یہ کتنا قیمتی ہے. اور فرمایا یقولون ربنا اتمم لنا نورنا واغفر لنا، فرمایا اور عرض کریں گے اے ہمارے پروردگار، ہمارا نور ہمارے لیے پورا فرمائیے اور ہمیں معاف فرمائیے. دیکھیں کیسی صورت ہے کہ روزے معاشر کا دن ہے اور روزے معاشر کو کسی کو دوسرے کا ہوش نہیں ہے. سلامت ایمان کا دار دنیا سے لے جانا روزے معاشر میں بھی ہوش کا سبب ہے. اس وقت بھی اسے اللہ جل شانہ اس طرح حفاظت دیں گے کہ وہ اپنے اللہ سے ہم کلامیاں کر رہا ہو کہ بار اللہ تیرا احسان ہے جو تو نے مجھے عطا فرمایا، بار اللہ اس احسان کو جتنی میری برداشت ہے یا جتنا میرے لیے ممکن ہے، بار اللہ مجھے اور عطا فرما دے. اپنے اللہ سے اس نور کو اور بڑھوتی مانگ رہا ہوگا، اور زیادہ ہونے کو مانگ رہا ہوگا. لیکن یہاں دیکھو دوسری صورت جو ملتی ہے، واغفر لنا، یہاں وہ کیفیت ملتی ہے کہ ایسا نہیں ہے کہ جب وہ کامیابی نصیب ہو جائے تو اس پر اترا نہیں رہا ہوگا. کوئی جل رہا ہے یا کوئی سزا کی طرف جا رہا ہے، اس پر ہنس نہیں رہا ہوگا. اس لمحے بھی یہ ایمان کا جو ہوش ہے اسے یہ دے گا کہ تو کچھ نہیں ہے، جو تیری کمزوری ہے اس کے حضور ان کی معافی اب بھی طلب کرتا رہے. واغفر لنا بار اللہ، مجھے معاف فرما دے. بات توبہ سے شروع ہوئی، اور جو شروع ہوئی وہ کلام اس حیات کو مخاطب فرما رہا ہے جس میں اور آپ آج ہیں. توبہ اور سچی توبہ کی بات روز معاشر کی نہیں ہو رہی، ابتدا اس کی یہاں سے ہو رہی ہے، یہ شب و روز جس میں اور آپ زندگی بسر کر رہے ہیں. لیکن یہ سچی توبہ کی ابتدا جب یہاں سے نصیب ہوگی تو یہ کیفیت روز معاشر، جس دن ماں بیٹے کو نہیں پہچان رہی ہوگی، اس دن بھی یہ ہوش ہوگا کہ بار اللہ یہ نور اور بڑھا دے اور بار اللہ مجھے معاف فرما دے. میں کمزور ہوں، قائم مائگی ہے میرے پاس، بار اللہ جو کچھ ہے وہ تیری ذات ہے، مجھے معاف فرما دے. تکبر نہیں کر رہا ہوگا، اترا نہیں رہا ہوگا کہ میں تو امتحان سے کامیاب ہو گیا ہوں، میں تو اہل جنت میں آ گیا ہوں، اور میں تو مجھے تو اللہ نے احسان فرمایا کہ مجھے نبی کریم صلی اللہ علیہ وسلم کی ماہیت نصیب ہوگی. یہ صورت فقط ہمارے لیے امت محمد اور رسول اللہ علیہ وسلم کے لیے نہیں بیان ہو رہی، یہ تمام صاحب ایمان کے لیے بیان ہو رہی ہے. تمام جو صاحب ایمان اللہ کے مقربین کے ساتھ ہوں گے، تمام کے لیے ہو رہی ہے. جتنے انبیاء اور رسول مبعوث ہیں ان کی بات ہو رہی ہے، کہیں کسی جگہ یہ بات نہیں ہو رہی کہ وہ اس کامیابی پر اترا رہے ہوں گے. یہ وہ رستہ ہی نہیں ہے کہ جس پر تکبر آئے. یہ جو ایمان کا رستہ ہے، اس کی جو منازل ہیں اس میں تکبر نہیں آتا. اس رستے کی جو ابتدا ہے، جس منزل کو یہ جاتا ہے، تکبر دوسری طرف ہے، اس طرف تکبر نہیں ہے. اور اگر تکبر آ رہا ہے اس حیات میں بھی، عبادات کے ساتھ معاملات میں اپنے آپ کو بزرگی اور نیکی اور ورع تقوی میں دیکھتے ہوئے اپنے جیسا کوئی نظر نہیں آ رہا، تو پھر دیکھنے کی ضرورت ہے کہ یہ جو میں قدم اٹھا رہا ہوں کہاں رکھ رہا ہوں، جو سوچ رہا ہوں کیا سوچ رہا ہوں، یہ جو عمل کر رہا ہوں اس کے پیچھے محرک جو میری نیت ہے وہ کیا ہے. जब समझ आएगी कि ये जिक्रुल्लाह कितनी कीमती शय है जो यहां से होश देने का सबब बनता है और रोजे माशर तक वो होश सलामत रहता है, तो फिर एहसास होगा कि ये जो वक्त मैं देखता हूँ मसरूफ हूँ, फारग होऊंगा तो फिर जिक्र को भी वक्त दे लूंगा, इबादात को भी वक्त दे लूंगा, देखूंगा फिर इजमात पर चला जाऊंगा, ऐसी सूरत नहीं रहेगी। सिदके दिल से अल्लाह जल्ला शानहू से अपनी कमी बेशी की जो माफी है उसका इनाम यहां से शुरू होता है और फिर अब्दल आबाद हयात तक चलता रहता है और तब तक अपनी कमाईगी का एहसास रहता है। वग़फिर लना, बारेला हमें माफ फरमा दे। दानिश्ता गलती है, ना दानिश्ता गलती है, किसी ने कराई है, खुद की है, बड़ी की है, छोटी की है, बात ही कोई नहीं, बात इतनी है जो गलत है बारेला गलत है, मैं कमजोर हूं मुझे माफ फरमा दे। अब ये सच्ची तौबा का इनाम है जिसका तसलसल रोजे माशर तक। हयात देखो, एक ये हयात है जिसमें मैं और आप अपनी जिंदगी बसर करें, इससे पहले भी दो हिस्से गुजर चुके हैं। कुरान और हदीस में जब देखो तो इब्तिदा यौम अलस्त को मिलती है, फिर जिंदगी की एक करवट जब आती है बदलती है तो फिर माँ का जो पेट है उसमें भी एक जिंदगी है, सेहत भी है, बीमारी भी है। आज मेडिकल साइंस बताती है कि बच्चा खुश भी होता है और तकलीफ में भी होता है, और बच्चे को तकलीफ हो तो उसके वजूद जो है वो उसका अंदाजा भी देता है कि बच्चा माँ के पेट में तकलीफ में है। उसको खुराक भी मिल रही है, उसकी हयात भी है, उसकी दिल की धड़कने भी चल रही है। एक जिंदगी है, एक आगोश है जिसमें वो है, एक पर्दा है जिसमें वो अपनी जिंदगी पूरी कर रहा है। और जब वहां से ये इस दारुल अमल में आता है तो फिर ये दुनिया की हयात है, जब वहां से जिंदगी ने करवट बदली मजीद तो फिर ये दुनिया आ गई जिसमें मैं और आप जिंदगी बसर कर। यही नहीं है, फिर एक और जिंदगी बदलेगी जिसे बरजख में जाकर इब्तिदा होगी। इस दुनिया की इंतहा होगी तो इब्तिदा हयात बरजखी की होगी, और वो जगह है जिसे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, या जन्नत के बागों में से एक बाग है या दोजख के गढ़ों में से एक गढ़। अब जब उसकी इंतहा की बात आएगी तो फिर वहां बात खत्म नहीं होगी, मैदान हशर आएगा, जब सूर फूंका जाएगा तो हर कोई खड़ा हो जाएगा और दूसरे सूर पर हर कोई जमा हो जाएगा, फिर जिंदगी एक करवट बदलेगी और रोजे माशर इब्तिदा होगा। एक रोजे माशर की दिन की जो तवालत है वो इस हयात से 50,000 साल से ज्यादा की तवालत उस एक दिन की है। देखो ना, जिसको माँ के यौम अलस्त में हम कितने रहे अल्लाह बेहतर जानते, माँ के पेट की जो जिंदगी है इसमें 9 माह लगभग 9 माह, इब्तदान होश नहीं है, कुछ वक्त के बाद जाकर जिंदगी उसमें आई, फिर वो जिंदगी जो माने हैं वो कितने वहां उसने बसर किए अलग बात। फिर यहां जब यहां आए, किसी की 50 साल है, किसी की 60 साल है, और किसी की इब्तदा से लेकर इंतहा तक इस दुनिया में हमारी औस जिंदगी तो 50 से भी नीचे आ गई। जितनी जिसकी उम्र अल्लाह ने बनाई है उतनी उसने पूरी करके चली गई। और अगर आप आज की औसत 45 या 50 साल की जिंदगी को 50,000 साल के साथ मवाजना करके देखें तो फिर समझ आएगी कि जो कुरान करीम फरमा रहा है, जब आखिर में गिरफ्त होगी तो कुफार कहेंगे हम तो कितने दिन रहे हैं, कुछ दिन, 8 दिन, 10 दिन, चंद दिन, एक दिन, कुछ आधा दिन रहे। अल्लाह फरमाता है काश तुम समझते, तुम बहुत ही कलील मुद्दत वहां रहे। अब जब उस इब्तिदा की बात आएगी, कयामे कयामत के वाकयात हैं और सारे हालात से गुजरने के बाद फिर जो जिंदगी आगे जो जा रही है वो सारी फिर अब्दुल आबाद है, जो जहां रहा, जितना रहा, जिस जगह, जिस मकाम पर रहा, ये एक अलग बहस और अलग बात है, लेकिन जिंदगी के पहलू बता रहा हूं। अब उस बात पर जहां बंदे को ये होश सलामत हो कि अल्लाह की बढ़ाई भी मान रहा हो, अपनी कमाईगी भी मान रहा हो और जो कुछ अता है उसी की तरफ से मान रहा हो, उसके लिए यौम अलस्त की भी बात नहीं होगी। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की मैयत में तमाम अरवाह निशादत थी अल्लाह की रबूबियत, मां के पेट में जो जिंदगी है उसका सवाल नहीं हो। जो गौर की आगोश है, हयात बरज़ख़ है, वहां का सवाल नहीं होगा कि वहां तुम क्या करते हो। روزے معاشر پر جو بات ہو رہی ہوگی وہ وہاں جو بات ہو رہی ہوگی وہ بات وہاں کے عوامل کی نہیں ہے، وہ بات کہاں کی ہے جو پیدا فرمایا حضرت آدم علیہ الصلوۃ والسلام کو اور زندگی بسر کرنے کے قرآن کریم حصے بیان فرماتا ہے، اور پیدائش سے پہلے فرشتوں کو بیان فرما رہا ہے. اس مخاطب حیات کے حصے کو دیکھ لیں، اور جو سوالات روز معاشر ہوں گے ان سوالات کو دیکھ لیں کہ وہ کب کے سوالات ہو رہے ہیں. ان سارے پیروں کو جوڑو گے تو یہ زندگی آئے گی جس میں میں اور آپ اپنی سانسیں پوری کر رہے ہیں. تو جہاں میں اور آپ اپنی سانسیں پوری کر رہے ہیں یہ وقت ماز گزارنے کا نہیں ہے. اللہ کریم ہوش عطا فرمائے، یہ وقت اتباع محمد الرسول اللہ صلی اللہ علیہ وسلم کا ہے جس کے لیے پیدا کیے گئے، اس کے نظار اس حیات پر ہے. جو سوال و جواب ہوں گے وہ اس حیات سے متعلق ہوں گے. یہاں توبہ نصیب ہو، اور سچی توبہ نصیب ہو، صدق دل سے نصیب ہو، اور اس کی نشانی معاملات اعمال اور کردار ہوں، یہ شہادتیں ہوں، پھر اسی تسلسل میں اس حیات کو اللہ جل شانہ حیات برزخ میں بدل دے، تو پھر یہ تسلسل وہ ہوگا کہ روز معاشر بھی یہ احساس رہے گا کہ اللہ جل شانہ اپنی عطا ہم پر اور فرما دے اور ہمیں معاف فرما دے. پھر آگے فرمایا انک علی کل شیء قدیر، بے شک آپ ہر چیز پر قادر ہیں. اس کی قدرت ہے اس لمحے بھی جس کو جو فیصلہ کر دے، جس کو جو عطا فرما دے، جس کو جتنا دے دے وہ قادر ہے. اس کی قدرت پہلے بھی ہے، آج بھی ہے، تب بھی ہے، ابد الآباد ہے. جس طرح اللہ جل شانہ کی ذات لامحدود ہے، اسی طرح صفات باری تعالیٰ بھی لامحدود ہیں، انہیں کوئی حدود و قیود نہیں. اور اللہ جل شانہ کریم ہے، رحیم ہے. اس کے حضور ہمیشہ اپنی کمائیگی میں رہنا اور اپنی معافی کی طلب میں رہنا، اور اس سے بہتری کی جو اور ہدایت کے لیے جو طاقت ہے اور ہدایت کے لیے جو اسباب ہیں اس کا مانگتے رہنا. اللہ کریم ہمیں یہ توفیق عطا فرمائے. زندگی کے معاملات، مسائل، مشکلات، معاشروں، ممالک، آبادیوں کے زیر و بم رہتے ہیں. اللہ کریم ہمیں اپنے معاشرے میں بحثیت مسلمان، بحثیت پاکستانی قوم کے ایک مثبت کردار ادا کرنے کی توفیق عطا فرمائے. اللہ کریم ہمارے ملک کی حفاظت فرمائے، یا امن فرمائے، اسے اسلام کی نشاط ثانیہ کا سبب بنائے. وآخر دعوانا الحمدللہ.